زمان، یہ آخری زمانے کی ایک نشانی اور میرے بیٹے کے ظاہر ہونے سے پہلے کی نشانی یہ ہوگی. اس زمانے ایک دوسرے کے بہت قریب آ جائیں گے، اور اس قریب آنے کی تشریح بھی امام ہی نے فرمائی. کہا کہ ایک سال اس طرح سے گزرا کرے گا کہ جیسے انسان کو لگے گا کہ ایک مہینے کی بات ہے، اور ایک مہینہ آئے گا اور جائے گا، اور آدمی کو یہ محسوس ہوگا کہ ارے یہ تو لاسٹ ویک کی بات ہے، اور ایک ہفتہ یا ویک اس تیزی سے گزرے گا کہ آدمی کو یہ لگے گا کہ ارے یہ تو 24 گھنٹے پہلے کل کی بات ہے. اتنی تیزی کے ساتھ وقت پر لگا کے جب اڑنے لگے تو سمجھ لینا کیا میرے بیٹے کے ظہور کا زمانہ قریب آ رہا. تقارب الزمان. اور مجھے اچھی طرح یاد ہے کہ جس کتاب میں یہ حدیث میں نے دیکھی تو حدیث لکھنے کے بعد نوٹ دے کر کتاب کے آتھر نے نیچے یہ لکھا تھا کہ یہ جیسے ہمارا زمانہ وہ آج سے 400 سال پہلے کے. وہ لکھتے ہیں کہ پہلے ہم نے سیرت رسول میں پڑھا تھا کہ وہ مکے سے مدینہ تقریباً 15 دن میں پہنچے تھے، اور آج ہم لوگ صرف 4 دن میں پہنچ جاتے ہیں. اتنا تیز ہو گیا ہے زمانہ، وہ 4 دن میں پہنچتے ہیں اور کہہ رہے ہیں کہ اتنی تیزی آ گئی ہے زمانے میں کہ اب تو ظہور امام ہونا چاہیے. اور آج 4 گھنٹے کے اندر بائی کار اور 35 منٹ کے اندر بائی ایئر ایک انسان مکے سے مدینہ پہنچ رہا. تقارب الزمان. مگر اپنی ذاتی معاملات کی بات کو چھوڑ دی، ایام عذاب، ابھی یہ کل کی بات لگ رہی تھی کہ محرم کا چاند نمودار ہوا تھا، عزا خانوں میں صف عزا بچھائی گئی تھی، سیاہ پردے لٹکائے گئے تھے، کالے علم بلند کیے گئے تھے، ہر مومن اور مومنہ سیاہ پوش ہو گیا تھا، اور دیکھتے ہی دیکھتے یہ 68 دن یا 68 ڈیز اس طرح سے گزرے یا سفیدہ اٹھانے کا وقت آ گیا، پردوں کے بدلنے کا وقت آ گیا، علم کے پھریرے کالے سے سبز کرنے کا وقت آ گیا، مگر یہ 68 دن کی مسلسل عزا کے بعد اس میں آپ حضرات نے اپنا آرام قربان کیا، اپنا وقت قربان کیا، اپنے پیسے قربان کیے، ساری زندگی کا روٹین اس 68 دنوں میں آپ کا بدلتا چلا گیا. اور یقیناً جیسا بھی آپ الوداعی مرثیے میں پڑھ رہے تھے کہ خصوصی طور پہ دعائے فاطمہ زہرا سلام اللہ علیہا، آپ میں سے سب کو حاصل ہو رہی ہے وہ روایت جسے دہرانے کی ضرورت نہیں، کیونکہ ہر مومن کے ذہن میں ہے. اور آج کچھ اتنی ساری باتیں بیان کرنا کہ شاید آخر میں پھر وقت کی کمی ہو جائے. وہ روایت کہ جہاں مجلس عزا میں آنے والے مومنین اور مومنات اپنی جوتیاں اتارا کرتے ہیں، وہاں سے انہیں شہزادی فاطمہ زہرا کی دعا حاصل ہوا کرتی، یہ میرے لال کی عزادار، یہ میرے لوٹے ہوئے گھر کا ماتم کرنے والے، یہ اپنے غم کو بھلا کر میرے گھر کا غم منانے والے، دنیا اور آخرت دونوں میں اس حوالے سے آپ کو یہ دعا مل رہی ہے، اور یہاں مدد اور وہاں شفاعت. خدا معلوم سارے آئندہ ہم میں سے کون اس صفیہ پہ بیٹھ کے دوبارہ ماتم کر رہا ہو، اور کون براہ راست خدمت امام میں پہنچ چکا ہو. لیکن اس عزا کے حوالے سے آخری دو باتیں بیان کر کے آج کی دوسری مناسبت وہ اسی دوسری بات کے حوالے سے آگے بڑھے گی. پہلی بات یہ بھی ایک مرتبہ دیکھنا کہ اس عزا کے 68 دن کے کورس کے بعد جہاں ہم نے اپنی دنیا اور آخرت کو دعائے سیدہ سے مزین کیا، وہاں دوسری جانب زمانے کے ظالموں اور زمانے کے یزیدوں کو کتنا پہچانا اور اس کے خلاف جہاد کرنے کی کتنی طاقت، کتنی انرجی ہم نے اس عزاداری سے حاصل کی، جس کا ایک بڑا مقصد یہ کہ انسان کو وہ طاقت دی جائے کہ پھر وہ اپنے زمانے کے ظالموں سے ٹکرا ہے. اور دوسری بات وہ یہ کہ خاص طور پر جن معصومین نے اس صفیہ کے حوالے سے بار بار اپنے ماننے والوں کو پیغام دیا, ان میں وہ معصومین آتے ہیں کہ جن کا زمانہ غیبت امام کے زمانے سے بالکل قریب ہے. جیسے جیسے 12 کا عدد سامنے آ رہا تھا اس زمانے کے ظالم حکمران پریشان ہو رہے تھے. دیکھیں شروع میں اہل بیت اطہار پہ مظالم اس حوالے سے ہو رہے تھے کہ یہ اپنے زمانے کے ظالم کے خلاف جہاد کر رہے ہیں, مگر 8 امام کے بعد سے اب مسئلہ خالی یہ نہ رہا کہ نوا امام اپنے زمانے کے ظالم کے خلاف جہاد کر رہا, اب یہ پریشانی بھی ہو گئی کہ یہ سلسلہ 9 تک پہنچ گیا, اور 9 کا مطلب یہ ہے کہ 12 بہت قریب آ گیا. یہ خیال تو صاحبان ایمان کو بھی نہ تھا, وہ تو ظالم تھے جن کے پاس انکمپلیٹ حدیثیں آئی تھیں. صاحبان ایمان کو بھی یہ خیال نہ تھا کہ 12 کے آنے کے بعد غیبت اتنی لمبی ہو جائے گی. وہ ظالم, دیکھیں اللہ کے رسول بڑی ٹیکنیک کے ساتھ آخری امام کے حالات پہنچائے. بڑی عجیب بات ہم کو نظر آتی, اور وہ یہ کہ ہم لوگوں کے پاس یعنی شیعان حیدر کرار کے پاس آنے والے امام کے حوالے سے اتنی ساری تفصیلات ہیں کہ جس کا تعلق رجعت کے ٹاپک سے, کیونکہ آپ حجت الاسلام علامہ فاضل مصری صاحب کا پورا عشرہ رجعت کے عنوان پر اسی حسینیہ کے اسی ممبر سے سماعت فرما چکے, تو کتنی ساری تفصیلات ہمیں دی گئیں, مگر عام مسلمانوں کی کتاب اس عنوان سے تو بھری اور پیغمبر کی حدیث ہے کہ ایک آخری امام آئے گا, اس کا نام, اس کا لقب, اس کی تفصیلات, مگر اتنی زیادہ ڈیٹیل رجعت کے حوالے سے نہیں ہے جتنی ہمارے پاس. یعنی تفصیل ہمیں بتائی گئی, وہاں بنیادی طور پہ صرف عقیدے پہ زور دیا گیا ہے کہ یہ آنے والا آئے گا اور ظالموں کا خاتمہ کرے گا. تو ظالم حکمران بنو امیہ کے, بنو عباس کے, وہ سب یہی سمجھ رہے تھے کہ 12 آج آئے گا اور کل ظالموں کا خاتمہ کرے گا. کلام رسول پہ ان کو یقین تھا. تو اب جیسے جیسے 12 کا عدد قریب آ رہا, ویسے ویسے ان کی راتوں کی نیند اڑی جا رہی. جیسے پھر میں جملہ دوہرا دوں کہ 5 امام کے زمانے کا حکمران 12 کو اپنا مسئلہ نہیں سمجھ رہا, اس کا مسئلہ اس کے خیال میں صرف 5 امام. 7 امام کے زمانے کا حکمران 12 کو اپنا مسئلہ نہیں سمجھ رہا, وہ یہ سمجھتا ہے کہ مجھے خالی 7 سے مقابلہ کرنا, مگر 9 کے بعد اب ہر ظالم اپنی جگہ پریشان کہ مجھے 9 سے بھی مقابلہ کرنا, اور 9 کا مطلب یہ ہے کہ صرف 2 کے بعد 12 آ جائے گا, اور 12 آتے ہی تلوار نکال کے ظالموں کا خاتمہ کرے گا. اور ہر ظالم اپنے آپ کو پہچانتا, ان الانسان علی نفسہ بصیرہ ولو القی معاذیرہ, یہ سورہ قیامت کی آیت, اور سورہ قیامت سورہ دہر سے ملا ہوا سورہ. ترجمہ کیا کہ انسان خود اپنی حالت کو جانتا ہے, چاہے لوگوں کے سامنے ایکسکیوز اور بہانے پیش کرتا رہے. معاذیرہ معذرت کی جمع, جو لوگ مختلف قسم کے ایکسکیوز لاتے ہیں گناہوں اور ظلم کے لیے, لیکن اندر سے بھی آدمی جانتا ہے کہ میں ظالم ہوں. اب 9 کے آنے کے بعد ظالم حکمرانوں کی پالیسی میں ذرا سا چینج آیا, اور وہ چینج اس معنوں میں آیا کہ کہا کہ اپنے زمانے کے امام پر تو جو ہمیں ظلم کرنا ہے وہ ہم کریں گے, مگر 12 کو اس دنیا میں آنے سے روکنا, اور اس کے لیے مختلف وہ طریقے اختیار کیے گئے جو عقیلس اور محفل کا عنوان اس لیے نہیں بن سکتے کہ وہ خود ایک ڈیٹیل ٹاپک, مگر 9 امام سے معصومین کی سیرت کو یہ نقطہ ذہن میں رکھ کے پڑھا کرے کہ اب یہاں پہ 2 قسم کے ظلم ہو رہے ہیں, ایک خود اس امام کے خلاف جو ان ظالموں کا طریقہ کار شروع سے چلا رہا, اور دوسرے اس حوالے سے کہ آنے والے کو روکنا. اور اس کے طریقوں میں ایک طریقہ یہ ہے کہ شادی اپنے خاندان میں کراؤ, تاکہ اگر آنے والا پیدا بھی ہو تو اپنے ہی خاندان میں پیدا ہو, یعنی وہ آنے والا سارے ظالموں کا خاتمہ کرے. بہت سارے صاحبان ایمان کی بھی فکر یہی. کل میں نے ایک لفظ عقیدہ استعمال کیا, بعض صاحبان ایمان کے لیے واضح نہ ہوا, اسی لفظ کو بدل کے میں فکر میں بدل رہا ہوں. بعض صاحبان ایمان کی تھنکنگ بھی ہے کہ آنے والا امام ظالموں کا خاتمہ کرے گا, ہمارا خاتمہ نہیں کرے گا چاہے ہم ظالم ہی کیوں نہ ہو. کیوں؟ ہمارا ان سے ایک رشتہ, ہمارا ان سے ایک رابطہ, ہمارا ان سے ایک کنیکشن ہے. مگر یہ فکر کتنی صحیح ہے کتنی غلط ہے وہ ایک طرف رکھی. پہلی مرتبہ بنو عباس کے حکمرانوں نے یہ کہا تھا کہ ایک طریقہ یہ ہے بارہویں کو روکنے کا کہ شادی اپنے گھرانے میں کرا دو. اس لیے اب یہ والا لفظ جو ہے ہمارے یہاں پاکستان میں نبی کے جشن میں استعمال ہوتا, اور ابھی ہم نبی کے جشن پہ نہیں جا رہے, آٹھویں کے شہادت کے دن کا بیان چل رہا. کون سا جملہ؟ کہ مامون نے یہ سوچا کہ اپنی بیٹی کی شادی کر دو تاکہ اگر بارواں آیا بھی تو میری بیٹی کے بطن سے آئے گا, وہ ہر ظالم کو ختم کرے گا, نانا پہ تلوار کوئی تھوڑی چلائے گا. یہ نانا کا کنسپٹ مامون کے پاس اپنے حوالے سے آ رہا. اب طریقہ کار بدلے جا رہے, کبھی یہ شادی کے ذریعے سے, اور کبھی جب دیکھا اس میں بھی ناکامی ہو گئی. سارا سال انہی معصومین کی ولادت کی محفلوں اور شہادت کی مجلسوں, انہی معصومین سے میری مراد ہے آٹھویں کے بعد والے, ان کی محفل ولادت اور مجلس شہادت میں مجھ جیسا طالب علم یہ نقطہ مومنین کے سامنے پیش کرتا تو آپ کو علماء کرام کا بیان سننے کے عادی. بار بار یہ بتایا جاتا کہ پہلے شادی کرتا ہے پھر زہر دے کے شہید کر دیتا. کب؟ جب پتا چلتا ہے کہ ان کی تو دوسری بھی شادی ہو چکی اور وہاں سے اولاد بھی ہو چکی. چنانچہ اپنی پلاننگ ناکام ہو گئی کہ میں تو سمجھ رہا تھا کہ بس یہی ایک شادی رہے گی اور جو بھی اولاد ہوگی وہ میری اولاد کہلائے گی. اب طریقہ بدلا, اور اب طریقہ یہ کہ اولاد ہو گئی نہ میں کہ جاؤں, یعنی دسواں دنیا میں آ گیا, اسے تو ہم نہ روک پائے اور نہ اسے اپنے خاندان میں پیدا کر پائے. اب طریقہ یہ بدلا کہ گیارہواں کون, گیارہویں کو روکنا. اور یہاں سے ذرا سا آج گیارہویں امام کی شہادت کا دن ہے تو میرا بیان اس پہ ہوگا. گیارہویں کو روکنا, گیارہویں کو اس دنیا میں نہیں آنے دینا. گیارہویں امام کے حوالے سے ایک عجیب بات جو بہت کم لوگوں کو پتا, آج عین شہادت کا دن ہے, ہمارے گیارہویں امام امام حسن عسکری علیہ السلام کے, یہ حق ہے ہمارے گیارہویں امام کا کہ دس منٹ صحیح لیکن ان کا تذکرہ ضرور کیا جائے, اور یہ حق ہے ہمارے اس بارہویں امام کا کہ جس کی امامت میں ہم زندگی گزار رہے ہیں. امامت کا مطلب کیا؟ امامت کا مطلب یہ ہے کہ ہم جو عمل انجام دیتے ہیں وہ ڈائریکٹ اللہ کے پاس نہیں جاتا ہے, تھرو امام زمانہ جاتا ہے. ہر زمانے کے امام کی ایک ذمہ داری یہ کہ دنیا میں جتنے عمل انجام دیے جا رہے ہیں وہ ان کی تصدیق کرے اور پھر اللہ کے پاس بھیجوائے. ایک پراپر چینل اللہ نے بنایا, جو زمانے کا امام ہمارے تمام اعمال کا گواہ, ہمارے تمام اعمال اس کے تھرو جا رہے ہیں. اور خالی یہ نہیں, ادھر سے بھی بندگان خدا کے لیے جتنی رحمتیں برکتیں اور نعمتیں نازل ہو رہی ہیں وہ بھی ڈائریکٹ نہیں آتی ہیں, وہ بھی تھرو امام آتی ہیں. تنزل الملائکۃ والروح فیہا باذن ربہم من کل امر, ہر امر اولی الامر کے ذریعے سے دنیا والوں تک پہنچتا. تو امام کی ذات اس اعتبار سے بڑی اہم ذات ہے کہ ایک طرف اللہ کی ہر رحمت, اللہ کی ہر نعمت, اللہ کی ہر برکت ہم کو عطا کی جاتی. ہمارے یہاں یعنی اسلامی ممالک میں رہنے والے, ہمارے یہاں سے مراد کراچی نہیں ہے جہاں کا میں ہوں, اسلامی ممالک میں رہنے والے جب کبھی نماز جمعہ میں شرکت کے لیے جاتے ہیں, ایک حدیث ہم پڑھتے ہیں نماز جمعہ میں, اور یہ ہر جمعے کے دوسرے خطبے میں پڑھی جاتی, لیکن اس کا مطلب یہی ہے جو میں نے سمجھایا. یہ دیکھو یہ وہ امام ہے, خاص بارہویں کے نام کے بعد یہ حدیث پڑھی جاتی, بے وجود ہی ثبتت الارض والسماء وبی یمنہ ہی رزق الورا. یہ وہ امام کہ جس کے موجود ہونے سے یہ زمین و آسمان اب تک باقی, اور اس کی برکتوں سے رزق الورا ساری مخلوقات عالم کو رزق عطا ہو رہا. تو اللہ کی بارگاہ سے جو آتا ہے تھرو امام آتا, اور ہماری طرف سے جو وہاں جاتا ہے تھرو امام جاتا. تو اس امام کا ہم پر اور زیادہ حق ہے. تو آج اس کے بابا کی شہادت کا دن, آج اس امام کی یتیمی کا دن. مصائب کل سنے, نوحہ کل سنا, تابوت کل آپ نے اٹھایا شب کے مسئلے کی وجہ سے, مگر ذرا سا تذکرہ گیارہویں کو بڑے عجیب انداز سے پردہ غیبت میں رکھا گیا. اچھا آپ دیکھیے, ایک جملہ میں نے کہا, دوسرا جملہ بھی کہہ دو. ظالم حکمران آٹھویں کے بعد نویں امام کے زمانے سے متوجہ ہو گئے بارہویں کو روکنا, اور ادھر خود ائمہ معصومین اس طرف متوجہ ہو گئے کہ ماننے والوں کو غیبت کا عادی بنانا गैबत कोई छोटी मोटी चीज नहीं है। कायनात का लंगर, जमाने का इमाम लोगों की आंखों के सामने हो और अचानक गायब हो जाए। देखिए बहुत बड़ा सदमा, अचानक मौत आती है, कैसा माँ पागल हो जाती है बेटे की अचानक मौत देख, कैसा बीवी पागल हो जाती है शौहर की अचानक मौत देख। और यही बेटा कई महीने बीमार रहे, हॉस्पिटलाइज किया जाए, आईसीयू में दाखिल, और फिर मरे, मौत वही मौत है लेकिन वहां मेंटली प्रिपेयर्ड होती है, अचानक मौत के अंदर सदमा ज्यादा होता। और ये चीज तारीख अंबिया में गुजर चुकी है, जो नबी अचानक गायब हो गया उसके मानने वाले गुमराह हो गए, इसलिए कि अचानक गैबत बर्दाश्त न हुई। हजरत इदरीस के बाद ही दुनिया में बुद्ध बनाए गए क्योंकि वह अचानक गायब हुए। हजरत ईसा के बाद ये सारे मसले चले, अचानक गायब हो गए। तो अब ये कहानी अल्लाह उम्मत मोहम्मदी में या इस फिरके हैदर कर्रार में नहीं दोहराना चाहता। मेंटली प्रिपेयर किया जा रहा, और वह किस तरह किया गया कि आहिस्ता आहिस्ता हर इमाम गैबत में चला गया, कुछ दिन सामने रहते अवाम के, कुछ दिन गैबत में चले जाते। और खास ग्यारहवां इमाम इस हवाले से इसलिए बहुत अहम है कि ग्यारहवें इमाम की टोटल एज है 28 साल। 28 साल हमारे मासूमीन के सिलसिले में, इमामों के सिलसिले में नवे इमाम की उम्र है 25 साल, उनके बाद सेकंड यंगेस्ट इमाम, मगर नवे इमाम फिर भी 17 इमाम रहे क्योंकि बहुत बचपने में यतीम हो गए। उम्र कम है, इमामत का ड्यूरेशन बहुत ज्यादा। हमारा ग्यारहवां इमाम सेकंड यंगेस्ट इमाम है, मगर पीरियड ऑफ इमामत सबसे शॉर्टेस्ट यानी ग्यारहवें इमाम का है, सिर्फ 6 साल। अब सुनिए, 28 साल उम्र है टोटल, जो स्टार्ट होती है 10 रबीउस्सानी 232 हिजरा से, और ये उम्र इख्तिताम को पहुंचती है आज 8 रबीउल अव्वल 260 हिजरा। मगर इस 28 साल में से 26 साल इमाम लोगों की आंखों से गायब रहे, यानी इमामत पर आने से पहले भी लोगों के सामने नहीं थे ग्यारहवें इमाम। सिर्फ एक बहलोले दाना का वाकया हमें मिलता, और क्यों नहीं थे भाई, दसवें के बेटे हैं, दसवें के घर में रहते हैं, इसलिए नहीं थे कि एक फॉल्स इंप्रेशन लोगों को यह मिला कि इमामत दसवें के बाद सैयद मोहम्मद को मिलने वाली है। ये बहुत ही अहम शख्सियत है जिनका रोजा आज भी सामर्रा जाते हुए शहर बलद में नजर आता, और ये वही रोजा जहां की खास मन्नत है गोसवन या बकरे को जबा करके कुर्बान करना। ये वही रोजा कि आज भी इसके हुदूद में कोई आदमी को चोरी नहीं कर सकता। आज भी जो काफिले जाते हैं उनसे पूछिए कि अगर किसी आदमी ने किसी की चीज उठा के बस में आके बैठ गया, बस स्टार्ट आज भी नहीं होगी। सैयद मोहम्मद जो लोग करबला की जियारतों के लिए गए, उन्हें पता कि सामर्रा जाते हुए बलद के अंदर रुक कर किस तरह खसूसी तौर पर जियारत की जाती है। मगर मुख्तसर से वक्त में बात पहुंचाना थी, वरना मैं और डिटेल में जाता। तो इन्हें दसवें इमाम ने अपनी जिंदगी के अंदर ज्यादातर इन्हें सामने रखा, फ्रंट पे रखा, पिक्चर पे रखा, जबान से कभी नहीं कहा कि ये मेरे बाद इमाम बनेगा, मगर इस तरह से लोगों के सामने रखा कि चंद मोमिनीन को छोड़कर सब ये समझने लगे कि यही वारिस बनेंगे अपने बाबा के। सिर्फ चंद मोमिन जिनके पास वो हदीसें आई थी जिसमें रसूलुल्लाह ने आखिर तक के सारे इमामों के नाम बता दिए, वो हर एक को याद नहीं थी क्योंकि अक्सर लोग बाद में शिया हुए और मासूमीन ये हदीसें बहुत ज्यादा प्रोपेगेट नहीं करना चाहते। वन ऑफ द रीजन यही था कि इस वक्त ग्यारहवें को छुपाना, सैयद मोहम्मद आंखों के सामने, और वो अपने बाप की शहादत से 2 साल पहले इंतकाल कर गए। तो दसवें इमाम से 2 साल पहले तक ये इंप्रेशन रहा कि इमामत इनकी, चुनाव जालिम हुक्मरान इनकी निगरानी करता रहा कि इनकी शादी नहीं होने देना, मगर ये इंतकाल कर गए। फिर एकदम से ग्यारहवें इमाम को पिक्चर में लाया गया, और जैसे ही ग्यारहवें इमाम सामने आए वैसे उनकी शादी भी हो गई, वो जो नरजिस खातून का वाकया हुआ। लेकिन इस शादी को भी छुपाया गया और बच्चे की विलादत को। और फिर जैसे ही जालिम हुक्मरान को पता चला कि 12वां पैदा हो चुका, फौरन 11वें को उठा के जेल में डाल दिया गया। तो सिर्फ 2 साल आजाद रहे। ये 2 साल भी ऐसे कि 1 साल इमामत से पहले, 1 साल इमामत के बाद। इमामत से पहले 21 साल तक 11वां इमाम इसलिए लोगों की तवज्जो का मरकज ना बना कि लोग समझ रहे थे कि 10वें के हर इमाम के कई बेटे होते हैं। तवज्जो तो होती है जब नेक्स्ट इमाम बनने वाला, तो लोगों की निगाहें सैयद मोहम्मद पर थी और इमामत से सिर्फ एक साल बाद आजाद है, यानी 21 ईयर्स की एज में सामने आए पब्लिक के, 23 ईयर्स की एज में एक बार फिर गैबत में चले गए। कौन सी गैबत? अब्बासी हुक्मरान ने जेल में डाला, वो जेल जो कि जेल ही नहीं खाली एक टनल है, वो भी इसलिए कि अगर कभी रात के वक्त अचानक अटैक हो जाए तो बादशाह को भागने की आसानी रहे। और ऐसी टनल जो एस्केप के लिए या भागने के लिए बनाई जाती वो बहुत छोटी बनाई जाती, ताकि अगर कभी कोई दुश्मन अटैक भी करे तो जगह ही इतनी कम हो कि सामने एक से ज्यादा आदमी ना सके, न सही तरीके से आदमी खड़ा हो सकता, न सही तरीके से आदमी लेट सकता। और वहां 6 साल मेरे इन 11वें इमाम ने गुजारे, जिनकी शहादत का आज दिन है और जिनका पुरसा अभी भी हम अपने जमाने के इमाम को दे रहे हैं। मगर इस पूरे अरसे 11वें इमाम आम शियों के कांटेक्ट में ना रहे, कहा कि तुम्हारे जितने प्रॉब्लम है उनका सलूशन अब तक के 10 इमाम दे चुके, तो मौला फिर आप किस लिए? कहा कि मैं गैबत में जितने शिया आने वाले टिल जब तक के मेरा बेटा जाहिर नहीं होता वहां तक के सारे प्रॉब्लम का सलूशन मैं देके जा रहा हूं, इसलिए कि मेरे बाद मेरा बेटा गैबत में होगा, तो आने वाले जमाने में जो प्रॉब्लम पैदा होंगे अगर मैं उन्हें सॉल्व ना करके जाऊं तो और उन्हें कौन सॉल्व करेगा। तो खास तौर पे ये जुमला जहन में रखिए, इसके बाद मैं मुख्तारनामे पे आ रहा हूं। और वो जुमला ये कि 11वां इमाम अगर के 260 हिजरी का इमाम, लेकिन तारीख इमामत में ये ओनली इमाम है जिसने अपने जमाने के लिए कम हदीसे इरशाद फरमाई, कम मसले बताए, कम कॉन्टेक्ट रखा और ज्यादातर गैबत के पीरियड के शियों का ख्याल रखा, उनको गाइडेंस दी, उनके प्रॉब्लम के सोल्यूशन बताए और उनसे रिलेटेड हदीसे बयान फरमाई। इसलिए अल्लाह ने सिर्फ 6 साल का ड्यूरेशन रखा था, उस जमाने के लिए जरूरत नहीं थी। वो 10वां इमाम अपने जमाने के सारे मसले हल कर चुका, खास 11वां इमाम हमें याद कर रहा, हमारे लिए गाइडेंस का इंतजाम कर रहा, क्योंकि 12वां इमाम कल भी मैंने कहा था और हमेशा कहता रहता हूं कि सिर्फ इमामत के बाद गायब नहीं हुआ, विलादत के दिन से ही गायब, कोई कॉन्टेक्ट नहीं। अलबत्ता जियारतें कराई गई ताकि लोगों को यह शक ना हो जाए कि कोई इमाम पैदा ही नहीं हुआ। इब्ने खुलदून ने उठा के लिख दिया 11वें लावलद मरे थे, कोई बेटा पैदा ही नहीं हुआ था, शियों ने अकीदा बना लिया। और आज भी हमारे अपने कुछ ऐसे राइटर हैं जो इसी अकीदे को दोहरा रहे, तो कुछ लोगों के सामने 12वें को लाया गया मगर बहुत ही कम और इंतहाई ऑथेंटिक और रिलायबल लोग, आम पब्लिक के सामने 12वां इमाम पहले दिन से गायब। तो 11वें ने हमारे और आपके प्रॉब्लम को सॉल्व किया, चुनाची तारीखों में मिलता कि आम शियों से कहा था कि मुझसे कॉन्टेक्ट ना करना, लेकिन शिया उलमा से कहा था कि रात की तारीकी में किसी तरह इस जेल में आओ। एक रास्ता था, वो वाला रास्ता जो बाहर दरिया में निकलता, जो बादशाह ने बनाया था भागने के लिए, वहां से आते थे शिया उलमा। और इमाम ये कहते थे, ये बता दो कि शरीयत के मसाइल में कौन कौन सी बातें ऐसी है जो इनकम्प्लीट, कहा मौला फुला चैप्टर में कुछ हदीसें कम लिखवाई, फुला चैप्टर के अंदर कुछ मसाले कम बताए। और फिर खास तौर पर गैबत कुबरा में जितने प्रॉब्लम हमें आ सकते हैं सबका हल दिया। ये एक छोटी सी हदीस जो आप हर साल चेहलुम के दिन सुनते हैं, ये छोटी हदीस नहीं है, इसके अंदर पूरे दीन को समेट कर गैबत कुबरा के हमारे सारे प्रॉब्लम का सोल्यूशन रख दिया। कौन सी हदीस? इन 11वें इमाम से पूछा गया, मौला हम शिया को कैसे पहचाने? देखिए, कभी आपके जहन में यह ख्याल आया कि ये वाला सवाल 11वें से पूछने की आखिर क्या तुख थी, क्या मसला थी? भाई ये सवाल तो शुरू में तय हो जाना चाहिए कि शिया किसे कहते। 11वें इमाम तक वेट क्यों किया गया ये डेफिनेशन लेने के लिए? और अजीब बात यह है कि शुरू के मासूमीन ने भी तो शिया की बहुत सारी पहचानें बताई हैं। 11वें ने जो ये फरमाया कि मेरे शिया की 5 निशानियां, तो आखिर इतना वेट क्यों किया लोगों ने और इमाम ने भी इतना वेट क्यों किया? नहीं, असल एक्चुअल हदीस कुछ और वो ये है कि फर्जंदे रसूल अभी तक हमारे लिए शिया और गैर शिया के अंदर फर्क करना कोई मुश्किल नहीं था, क्योंकि आप हैं, आप मौजूद। अगर हमें किसी के बारे में डाउट हो गया कि ये है शिया के नहीं, तो आगे कॉन्टेक्ट कर लिया, मौला बताइए उसके बारे में आप क्या कहते हैं। मौला जब आप चले जाएंगे दुनिया से और आपका बेटा गैबत में होगा, उस वक्त हमारे लिए अगर ये प्रॉब्लम हो जाए किसे शिया माने किसे ना माने तो तरीका क्या। उस वक्त कहा कि मोमिन की 5 निशानियां, शिया की 5 निशानियां। पूरी हदीस इसलिए नहीं पढ़ना कि आप हर साल चेलों में सुनते हैं, पहले 2 जुमले इसलिए बताना ताकि इस जुमलों के हवाले से मैसेज मिले कि कहना क्या चाह रहे हैं। कहा मेरे शिया की 5 अलामतें। पहली अलामत जिसकी वजह से चेलों में यह हदीस पढ़ी जाती है, फरमाया जियारतुल अरबईन, वो मेरे दादा हुसैन की जियारत चेलों वाले दिन करता, वो मेरे दादा हुसैन की जियारत मसलन चेलों वाले दिन पढ़ता। अगर आप कभी करबला में जाके रहे तो आपको खुद ये बात जरा अजीब लगेगी कि करबला में आशूरे के दिन इतना मजमा नहीं होता जितना चेलों के दिन होता। आशूरा तो ज्यादा अहम दिन, उस दिन कब होता है मजमा? चेलों को ज्यादा होता इस हदीस की वजह से। कहा कि चेलों की जियारत शिया की पहचान क्यों? देखिए बहुत ज्यादा मैं वो टॉपिक से हटा जा रहा हूं। घर के आज ये शहादत का दिन है लेकिन इसे खत्म होने में सिर्फ 10 मिनट रह गए, तो इसको मुकम्मल करके मुख्तारनामे का वाकया शुरू करना जो रब्ते मसाए बन के इसके बाद फिर जश्न की तरफ हमको ले जाएगा। जल्दी से बात मुकम्मल करो। क्यों? करबला उस जिहाद का बजाहिर आशूर, उस जिहाद का बजाहिर स्टार्ट था, चेलों उस जिहाद का इख्तिताम। भाई कर आशूरे का पैगाम तो जरा सा डिप्रेसिंग पैगाम है, आदमी डिप्रेस हो जाएगा। जालिम से टकराओगे तो जालिम ऐसा है कि तुम्हारे सारे खानदान को कत्ल करके फेंक देगा। भाई ये कह नहीं रहा हूं, मैं कह रहा हूं बजाहिर अगर कोई डेप्थ में ना जाए तो आशूरे का दिन तो ऐसा है कि इसको घबरा देगा कि भाई जालिमों से ना टकराना ये अंजाम होता। ज्यादा अहमियत और कम अहमियत की बात नहीं है, मैसेज मुकम्मल कहा हुआ भाई। कहा यहां देखो जिन्हें इस तरीके से कत्ल करके डाल दिया गया, चेलुम को जब उसी की बहन और उसी का बेटा यहाँ पे आया तो किस चांद के साथ आया था, कितने फातियाना अंदाज से आया था। आशूरा जिहाद का आगाज है, चेलुम जिहाद के कामयाबी का ऐलान है। यानी जिहाद ए करबला में आशूरे की अहमियत वो है जो पैगंबर की सीरत में दावत जिल अशीरा की है, और अरबईन की अहमियत वो है जो सीरत रसूल में मैदान गदीर की है। दावत दिल अशीरा में ऐलान शुरू हुआ ये मेरा वसी बनेगा, और गदीर में ऐलान मुकम्मल हुआ कि ये वसी बन गया। आशूरे ने ऐलान किया जिहाद शुरू हुआ, और अरबईन ने यह पैगाम दिया कि बड़े से बड़ा जालिम भी है कितना ही ताकतवर क्यों ना हो इतने जल्द उसे जिल्लत का सामना करना पड़ता है कि वही यजीद इतना मजबूर हो गया कि अपनी फौजों के साथ फुल प्रोटोकॉल देकर ज़ैनब कुबरा और हुसैन के वारिसों को मदीने भिजवा रहा है। तो जियारत अरबईन। और दूसरी निशानी, देखिए बहुत तफसील में जा सकता हूँ वक्त नहीं है, और दूसरी निशानी अपने शिया की क्या बताई? दिन और रात में 51 रकत नमाज पढ़ता हो। देखिए बैलेंस देखिए, बैलेंस क्या कि शिया वो है जिसका अकीदा भी बिल्कुल मजबूत और अमल भी बिल्कुल सही, ना अमल में कोताही हो ना अकीदे में कोताही हो। आम मुसलमान 70 रकत नमाज पढ़ेगा, शिया जितना वाजिब है हमेशा उससे बढ़कर ही परवरदिगार की खिदमत में अपनी ड्यूटी को पेश करेगा। ये खाली 51 रकत नहीं है, ये पैगाम है कि जितना अल्लाह ने वाजिब किया शिया कहेगा मैं इससे बढ़कर खिदमत करूंगा। लेकिन पहली चीज ज्यादा अहम कि अकीदा भी सही होना चाहिए, और इसके अंदर एक जिमनी पैगाम ये भी आ गया कि गैबत में शिया को कैसे पहचानो? कहा जियारत अरबईन के जरिए। यानी गैबत में हमारा सबसे बड़ा प्रोटेक्टर यही आजादारिया इमाम है, यही हुसैन की याद, ये 11वां इमाम है जो आजादारी की अहमियत को बड़े अजीब अंदाज से पेश कर रहा। मैं ये जुमला कहूं तो खैर जरा सा इसमें तकब्बुर का पहलू आएगा कि ये हदीस इस अंदाज से आपने ना सुनी होगी ना सुनाई होगी किसी ने, लेकिन ये मेरे असातिज़ा का सबका है, मैं तो खुद भी आज तक इसको ना समझ पाया। बुजुर्ग उलमा की किताब, कहा ये जो 11वें इमाम ने कहा कि शिया की 5 निशानियां, पहली निशानी अरबईन की जियारत, यह कयामत तक के लिए आजादारी के इंस्टीट्यूशन को मजबूत करके जा रहे हैं कि गैबत में उस वक्त तक हिदायत और हक के रास्ते पर रहोगे जब तक के हुसैन की याद ताजा रखोगे, और जहां आजादारी से दूर हुए वहीं से गुमराह होना शुरू होगा। जियारत अरबईन कहा, ये नहीं कहा कि अरबईन पे इतकाद रखो, जियारत करो, यानी मुसलसल राबेता रहना चाहिए, मुसलसल कनेक्शन होना चाहिए। तुम कहो कि मैं घर में बैठा हूं और हुसैन को याद कर रहा हूं, नहीं चलेगा। ये हमारे इज्तिमात, یا ہماری مجلسیں، یا ہمارے جلوس، یا ہماری نوحہ خانی، یا ہماری مرثیہ خانی، یہ ذاکر کا بیان، یہ سب لفظ زیارت اربعین کی تشریح ہے. وہ گیارہواں امام جس کی شہادت ایام عزا کا آخری دن بنتی ہے، وہ عزاداری کو بڑے عجیب انداز سے ہمارے درمیان مضبوط کر کے گیا اور یہ پیغام دے کے گیا کہ غیبت کبرا کے مشکل ترین دور میں، جو اتنا مشکل ہے کہ ہم کبھی کبھار زیارت امام زمانہ میں بھی کہتے ہیں کہ مولا علمان من فتن الزمان، جو مشکل ترین زمانہ ہے، یہی عزاداری کا انسٹیٹیوشن اور یہی حسین کو یاد کرنا، تو میں یہاں سے محفوظ، ان فتنوں سے محفوظ طریقے سے نکال کے لے جائے گا. مگر جب ان فتنوں سے اپنے آپ کو محفوظ سمجھو تو ہمیشہ یہ بھی سوچتے رہنا کہ شیعہ کا کام خالی یاد کرنا نہیں ہے، اس کے بعد اسے یہ سوچنا ہوتا کہ میں کربلا کے جہاد میں اپنا شیئر کیسے ڈالوں، میں کربلا کے جہاد میں کیسے پارٹیسپیٹ کروں. اور یہاں پہ ہمارے سامنے مختار کی ذات آ جاتی کہ سنو، یہ خیال نہ کرنا کہ اگر امام آئے گا اسی کی گائیڈنس میں جہاد کیا جا سکتا ہے. نہیں، امام کی ڈیوٹیز الگ ہیں، ہر شیعہ کی ڈیوٹیز الگ ہیں. مختار امام کے زمانے میں ہے، مگر سوچ رہا کہ بحیثیت شیعہ، بحیثیت عزادار حسین، بحیثیت محب اہل بیت، میری بھی تو کوئی ذمہ داری ہے. میں کیسے اسے برداشت کروں کہ میرے ہوتے ہوئے عمر سعد ملون، میرے ہوتے ہوئے شمر لعین، میرے ہوتے ہوئے ابن زیاد علیہ اللعنہ یہ اسی طرح سے سینہ چوڑا کر کے گھومتے رہے اور میں نے کوئی بھی اس کے حوالے سے کوشش نہیں کی. کامیابی ناکامی اللہ کے ہاتھ میں، تم نے کیا کیا ہے. اور اس حوالے سے مختار کے کارنامے کو بار بار اس لیے بھی ریپیٹ کرنے کو دل چاہتا ہوں کہ مختار کا یہ کارنامہ بعض مومنین کے اس ایکسکیوز کا جواب، جو میں پہلے بھی پڑھ چکا ہوں، آج ڈیٹیل میں نہیں جا رہا ہوں، کہ جب انہیں ان کی کوئی ڈیوٹی یاد دلائی جاتی اور واقعہ سیرت اہل بیت کا آتا، کہتے مولانا بالکل صحیح کا، مگر امام ہم امام جیسا حوصلہ کہاں سے لائیں، ہم امام جیسی طاقت کہاں سے لائیں، ہم امام کی طرح سے وہ صبر کہاں سے لائیں. مختار امام نہیں تھی، مختار ایون وہ اسٹیٹس بھی نہ تھا جو سلمان و ابو ذر کا اسٹیٹس، مختار وہ منزلت بھی نہ تھی جو قمبر و فضہ کی منزلت، مختار مسلم ابن اسجع اور حبیب ابن مظاہر جیسے بھی نہ تھے. گریڈنگ کے اعتبار سے ان کے بعد آتے ہیں، مگر کیا کارنامہ انجام دیا اور مومن کے لیے ایک راستہ کھول گئے کہ امامت کی دعاؤں کے ساتھ انسان بڑے سے بڑے ظالم سے ٹکرا سکتا. اور اس طرح ٹکرایا کہ جتنے عرصے مختار کوفے میں رہے، قاتلان امام، قاتلان تو چھوڑیے، جن کا ذرا سا بھی پارٹیسپیشن تھا کربلا میں، ایک کو بھی مختار نے نہ چھوڑا، چاہے ان کا سگا بہنو ہی کیوں نہ. اور بہنو اپنی جگہ ہمارے یہاں ماموں بھانجے کا رشتہ بھی بڑا محبت کا رشتہ مانا جاتا. کہانیوں میں آپ نے سنا ہوگا کہ اگر کسی جن بھوت نے پکڑ لیا تو ایک راستہ تھا بچنے کا، اس سے کہتے ماموں کیسے مزاج ہیں، وہ کہتا ہے خاک کھاؤں، مٹی کھاؤں، بھانجے کو کیا کھاؤں. یہ آپ کے بچوں کو اس لیے یاد نہیں ہوگا کہ کومک کے کردار پڑھنے کے عادی ہے، پرانی کہانیاں بھول گئے، لیکن واقعہ میں کیسا رشتہ ہوتا ہے ماموں بھانجے کا. مختار بہنوئی تو اپنی جگہ، عمر سعد کے ساتھ اس کے بیٹوں کو بھی گرفتار کر کے بلوایا تھا، اور عمر سعد کو جب لایا گیا، یہ رشتے کی نزاکت دیکھی، کتنا ڈیلیکیٹ قسم کا رشتہ ہے مختار اور عمر سعد کا، اتنا نازک رشتہ کہ اسی سلسلہ مجالس میں میں نے ایک جملہ پہلے بھی کہا تھا اور وہ اکثر میرا موضوع بنتا کہ پل صراط آخرت والا تو ہائی اپنی جگہ حق، دنیا میں بھی کئی جگہ پل صراط ہمارے سامنے آتے ہیں، ہمیں نہیں پتا چلتا کہ یہ پل صراط، جس میں رشتے داریاں بھی ایک پل صراط، ایک طرف حق کا مسئلہ ہے، دوسری طرف رشتے داری کا مسئلہ. اگر حق کی بات کرتے ہیں تو رشتے دار ناراض ہوا جاتا، اور رشتے دار کا ساتھ دیتے ہیں تو حق کے خلاف جانا پڑتا. کتنے لوگ ایسے ہیں کہ اس دنیا کے پل صراط میں تو ان کے قدم پھسل جاتے ہیں، مگر مختار اور اس زمانے کے اندر جب بہن کا سہاگ بڑی قیمتی چیز مانا جاتا تھا، مگر جہاں قاتلان امام کی بات آ جائے، اور ود ڈیو ریسپیکٹ کل والا ایک جملہ دوبارہ دہرانے کی اجازت چاہتا ہوں، اور وہ یہ ہے کہ آپ کہیں گے واہ یہ کیا بات ہوئی، بھائی جہاں قاتلان امام کا نام آئے گا کوئی شیعہ کسی رشتہ داری کا خیال نہیں رکھے گا. ود ڈیو ریسپیکٹ ہم اس مرحلے سے گزرے نہیں ہیں. اللہ نے ہم سے یہ امتحان لیا نہیں ہے. خدا معلوم ہم میں سے بہت سو کی بھی کیا کیفیت ہوتی, لیکن مختار کے زمانے میں چاہے ہم سر پکڑ کے بیٹھے جائیں, چاہے ہم ایک مرتبہ اس ٹریجڈی پہ ماتم کریں, مگر مختار کے زمانے میں یہ مثالیں تھی کہ ذرا سے بزنس فرم ہے یا ذرا سا پڑوس کا مسئلہ ہے, قاتلان امام کی سفارش باز محبان اہل بیت کی جانب سے آ رہی ہے. یہی ہمارے ساتھ مختار سگا بہنوں, مختار کا سگا بہن ہوئی, مگر عبداللہ ابن جودہ ابن حبیرہ جو مولائے متقیان کے بھانجے کے بیٹے ہیں, وہ سفارش کرتے ہیں کہ ہمارے ساتھ سے میرے بزنس ٹرم ہے, اس مسئلے میں دخل نہ دینا. حکیم ابن طفیل جس نے جناب عباس کے قتل میں اس طرح پارٹیسپیٹ کیا تھا کہ آخری گرز جو لگا تھا جس کے بعد جناب عباس سر کے زخم سے زمین کربلا گرے, وہ اس نے لگایا. علی کے صحابیوں میں سے ایک نے, شیعہ صحابی, مختار سے کہا مختار دوسرے قاتلان امام کم نہیں, ایک کو چھوڑ دے دوسروں سے نمٹتا رہے. سفارشیں آ رہی اور بزرگوں کی سفارشیں آ رہی, علی کے ساتھ اٹھنے بیٹھنے والوں میں سے بات کی سفارشیں آ رہی, ارے خاندان اہل بیت سے ایک نسبت رکھنے والوں میں سے کچھ کی سفارشیں آ رہی. اور اس میں اگر ہم دیکھیں کہ مختار کے تو اپنی بہن کا مسئلہ, مگر نہیں, یہی جہاد مختار کا سب سے بڑا روشن پہلو ہے, اور اسی لیے مختار نامہ اتنا اہم ٹاپک بنتا کہ طویل عرصے تک ہر ایام عزا کا اختتام مختار نامے پہ ہوتا تھا. عمر سعد کا واقعہ کل تھوڑا سا انکمپلیٹ رہ گیا تھا, اسے مکمل کر گیا. ایک اور بہت ہی انٹرسٹنگ واقعہ بتاؤں اور پھر, اب میرا اندازہ یہ ہے کہ جن کو آنا ہے وہ آ چکے ہیں, مزید کوئی آدمی آئے گا نہیں, اس لیے جو میری عادت کہ میں آخر تقریر میں اعلانات کرتا ہوں تو بس یہ دو اعلان کر دوں. اور وہ یہ کہ پہلا اعلان یہ کہ باوجود میری ہر ممکن کوشش کے مختار نامے کے بہت سے واقعات رہ گئے, بلکہ جتنا ٹاپک میں نے مختار نامے کا اپنے ذہن میں رکھا تھا کہ اتنا واسٹ سبجیکٹ ہے اس کا ایک حصہ, اس ایک حصے کے بھی کچھ واقعات رہ گئے, تو اب بہت زیادہ اس کے چانسز کہ کل کی ہماری تقریر جو میں مسلسل کہہ رہا تھا 30 منٹ کی ہوگی, 30 منٹ کی ہوگی, شاید پوری ایک گھنٹے کی یا 50 منٹ کی تقریر ہو جائے. یہ خاص طور پہ میری مجبوریاں کچھ بنی جس کی وجہ سے مجھے کل زیادہ وقت لینا پڑ رہا, زیادہ کا مطلب 30 منٹ کے بدلے پورا ایک گھنٹے کا میرا بیان ہوگا. اور اس کے اندر مردوں نے تو خیر جب سے اعلان سن رہے ہیں کسی نے کسی قسم کا ریئیکشن شو نہیں کیا, جب کچھ بھی ہو رہے ہیں خواتین کی جانب سے بڑا اصرار آ رہا, جبکہ زیادہ تر تقاریر میں نے خواتین ہی کی ذرا کھینچائی کرنے کی کوشش کی. یہ ان کا خلوص ہے, یہ مذہب سے محبت ہے کہ وہ اس کے باوجود تیار, یا تو ذرا سا ایک آدھ جملے میں ایک آدھ لفظ غلط ہو گیا تو مردوں کا انداز ہی بدل جاتا. خواتین بہرحال ہر جگہ, مختار کی بہن سے لے کے ابراہیم ابن مالک اشتر کی بہن سے لے کے آج تک, ایام عزا کی آخری مجلس آپ نے آج سنی, گرچہ یہ محاورتن ہم لوگ کہہ رہے ہیں, ورنہ شیعہ اہل بیت تو سارا سال اسی غم امام کے ساتھ زندگی گزارتا. مگر آپ دیکھیے کہ آزاداری کا سب سے بڑا دشمن اس نے بھی کس دن ہتھیار ڈالے تھے اور کس دن کہا تھا کہ اب میں اس نتیجے پہ پہنچا ہوں کہ میں آزاداری کو ختم نہیں کر سکتا. سب سے بڑے دشمن کا نام تھا متوکل, عجیب آدمی تھا. ہم لوگ امام مظلوم کو یاد کر کے کہتے ہیں یا لیتنی کنتو معکم, وہ یزید کو یاد کر کے کہتا تھا یا لیتنی کنتو معک, اے یزید کاش میں تیرا ساتھی ہوتا کربلا میں تو جو کارنامہ تو نے کیا ہے وہ کارنامہ میں بھی کرتا, یہ ثواب مجھے بھی ملتا. اور پھر خالی زبان سے نہیں کہا, ہم تو اتنا کہہ کے چپ ہو جاتے ہیں کہ آقا کاش آپ کے ساتھ ہوتے. وہاں 3 دن کی بھوک اور پیاس ہے, ہم سے ایک حرام برگر نہیں چھوڑا جاتا ہے, لیکن یا لیتنی کنتو معک, وہاں برستے تیروں میں نماز پڑھی جاتی ہے, ہم سے ہیٹڈ کمرے اور کارپیٹڈ کمرے میں فجر کے وقت نہیں اٹھا جاتا, یا لیتنی کنتو معکم, مولا کاش آپ کے ساتھ ہوتے. متوکل ایسا نہیں ہے, پہلے زبان سے کہا اور پھر اس نے خود اپنے آپ سے پوچھا کہ اگر نہیں تھا اس زمانے میں تو کیا ہوا, آج سوچو کہ میں یزید کا ساتھ کیسے دے سکتا ہوں, خود ہی کہہ رہا ہے اپنے آپ سے. اور پھر کیا کہہ رہا, ہاں یزید نے حسین کو ختم کیا, میں حسین کی قبر کا نشان مٹاتا ہوں. چنانچہ کرملائے معلم نہر فرات کو جاری کرنا، بیلوں کا حل چلانا، قبر کے نشان کو اخاڑ کے قبروں کو نظر آتش کرنے کی کوشش کرنا، جو سب ناکام ہو گئے، متوقع تھا. اور مجلس و ماتم پہ تو ایسی سخت پابندی لگائی تھی کہ گردنیں اتار لی جاتی تھی، زبانیں کاٹ لی جاتی تھی، گھر کے گھر اجاڑ دیے جاتے تھے، محلے جلا دیے جاتے تھے. مگر یہ سارے مظالم کرنے کے بعد ایک دن اس نے ہتھیار ڈالیے کہ اب یہ میرے بس سے باہر. کب؟ بہت ہی مشہور واقعہ ہے، لیکن چونکہ عورتوں کا رول اس حوالے سے آ رہا ہے اس لیے ریپیٹ کر رہا ہوں. کب؟ 10 سال ظلم و تشدد کا ماحول، محاورتن کہا 5 سال ظلم و تشدد کا ماحول. ایگزیکٹ مدت میں نہیں بتا سکتا، لیکن جتنا بھی حکومت کا زمانہ، نام حسین بظاہر ہر جگہ رک گیا. کہیں سے یا حسین کی آواز نہیں آتی، کہیں پہ مجلسیں نہیں ہوتی، کہیں پہ کالے کپڑے نہیں پہنے جاتے. اپنی جگہ بڑا سیٹسفائی اور خوش ہے کہ میں اتنا کامیاب ہو گیا جو یزید بھی کامیاب نہ ہوا تھا، کیونکہ یزید کے اپنے شہر دمشق کے اندر مجلس برپا ہو. میں اس سے زیادہ کامیاب شکار کرنے گیا. پرانے زمانے کے بادشاہوں کا شکار صبح گئے شام کو آ گئے یہ نہیں ہوتا، دو دو مہینے، ایک ایک مہینہ، 15-15 دن. چنانچہ شکار کے دوران پتا نہیں کتنے دن گزر گئے، ایک رات کو سویا شکاری. اور اس طرح سے جو لوگ شہر کے باہر اس طرح کی ایکٹیویٹیز میں ہوتے ہیں، وہ سارا دن اتنا اپنے آپ کو تھکاتے ہیں کہ پھر رات کو جب بستر پہ گرتے ہیں تو مردے کی طرح سوتے ہیں، اگلی صبح سے پہلے آنکھ نہیں کھلتی. پہلے زمانے میں تو نیند ویسے بھی کوئی پرابلم نہیں تھا، اور ایسا آدمی تو اتنا تھک جاتا تھا آدھی رات کو آنکھ کھل گئی، گھبرا گیا کہ یہاں کیسے کھلی، ہو ہی نہیں سکتا کہ میری نیند اس طرح ڈسٹرب. دیکھا تو یہ دیکھا کہ ہاں، ہوا کے دوش میں چلتی ہوئی کسی کے رونے کی آواز میرے کان میں آ رہی، اور جنگل کے سناٹے میں یہ آواز اتنی زیادہ لگ رہی ہے کہ اس کی وجہ سے آنکھ کھل گئی، گھبرا کے باہر نکلا، یہ آواز کہاں سے آ رہی. اور ساری آواز عورتوں کی. پرانے زمانے میں بڑے عجیب عجیب توہمات بھی ہوا کرتے تھے، اس حوالے سے اس کو بیان نہیں کر رہا ہوں. آگے گیا، کیا دیکھا؟ ایک جگہ جھاڑیوں کے درمیان 4 یا 5 عام عورتیں سیاہ پوش زمین پہ بیٹھی اور کہہ رہی ہے کہ آقا حسین، شہروں میں متوکل نے آپ کا نام لینے پہ پابندی لگائی اور ہمارے گھر کے سارے مرد اس لیے مارے گئے، لیکن آپ کی کنیزیں اس لیے جنگل میں آ کے بیٹھی ہیں کہ آج چاند رات ہے، محرم کا چاند نمودار ہو گیا. آقا، آپ کی بے کسی اور بے بسی کا ماتم کرنے کے لیے یہ کنیزیں جنگل میں آ کے بیٹھ گئی. لیکن یا حسین ضرور کہیں گے، چاہے جنگل میں آنا پڑے، شہر چھوڑنا پڑے، آدھی رات کو آنا پڑے، اچھے خاصے مردوں کا پتا پانی ہو جاتا، کہا لیکن آپ کا نام لینا. بس اب متوکل نے ہتھیار ڈال دی، کہا کہ جس قوم کی عورتوں میں ایسا جذبہ ہو کہ آدھی رات کو شہر چھوڑ کے جنگل کے بیچ میں آ کر صرف یا حسین کہنے کے لیے بیٹھ جائیں، اس ماتم کو میں ختم نہیں کر سکتا ہوں. تو یہ ہمیشہ سے عورتوں کا رول تھا، ان کی یہ خاص خواہش تھی. چنانچہ کل کی ہماری مجلس پوری فل فلیج 1 گھنٹے کی ہوگی انشاءاللہ. اور اس کے حوالے سے دوسری بات، چونکہ شب لگ چکی اور اب ہم داخل ہو چکے ہیں جشن والی رات میں، تو اس انداز کا جشن تو میں اس وقت نہیں پڑھ رہا ہوں، اور شاید پڑھ بھی نہیں سکتا ہوں، جیسا آج کے دن لوگوں کو توقع ہوتی، اور اسی لیے زیادہ تر شاعروں کو بلایا جاتا. میرے ساتھ تو ایک اور بہت بڑا ٹیکنیکل پرابلم، میں گھبرا بھی رہا ہوں، ڈر بھی رہا ہوں، پریشان بھی ہو رہا ہوں. کوئی بھی آدمی آ سکتا ہے آج رات کو، ابھی یا کل. عزاخانے میں تو سب کے لیے اجازت، اور انٹرنیٹ پہ پتا نہیں زیدی صاحب کہاں کہاں مجھے اٹھا کے بھیج رہے ہیں. تو اس کا خلاصہ یہ کہ لوگ دیکھیں گے کہ نو ربیع الاول کا جشن پڑھ رہے ہیں، مولانا کالی شیروانی پہنے ہوئے. یہ سو کس کا منا رہے ہیں؟ نانا جان کا؟ ہم تو ان کو اپنا سمجھ رہے تھے. بہت سے لوگ تو ویسے ہی بدگمان ہیں کہ چونکہ یہ کچھ عمل بہت سے لوگ ویسے ہی بدگمان ہیں کہ یہ نماز روزے کی باتیں کرتے تو شاید محب اہل بیت ہیں بھی نہیں، شاید وہ ابھی ہو گئے. یہ تو بہت آسان ایک الزام ہے نا. اور جب دیکھیں گے واقعہ جس کے مرنے پہ صاحبان ایمان لال کپڑے پہنتے، مولانا کالی شیروانی پہن کے اس کا بیان کر رہے ہیں. لیکن میں 2.5 مہینے پہلے گھر سے نکلا تھا، اور اس وقت جو لباس لے کے چلا تھا وہی لباس چل رہا. کہیں راستے میں صاحبان ایمان نے بھی نہ کہا کہ مولانا چلے ہماری جانب سے یہ گفٹ لے لیجیے. اچھا، تو یہ میری مجبوری کل بھی یاد رکھیے گا، کل بھی یاد رکھیے گا. آج تو پھر بھی چل گیا کہ بھائی جب مجلس شروع ہوئی تھی تو غم کی رات تھی، لیکن کل بھی یہ میرا لباس تو یہی رہے گا. اس کے حوالے سے خاص ایک درخواست آئی تھی، اور الحمدللہ مجھے بھی شہر ٹورنٹو میں اور خاص یہاں کے ادا خانے میں اتنا مزہ آیا کہ میں نے اس درخواست کو فوراً قبول کر لیا کہ آئندہ سال بھی یہی تاریخ ہے پہلی ربیع الاول سے نو ربیع الاول کا انشاءاللہ ایسا ہی اشرہ مجھے آئندہ سال بھی پڑھنا انشاءاللہ. لیکن بشرط حیات بشرط توفیق پروردگار, اور بعض مومنین کی خواہش ابھی سے یہ مومنات کی بھی یہ زمانے کے امام کے موضوع کو چونکہ زیادہ تفصیل میں نہ لیا جا سکا اور بار بار مختار نامے کے دلچسپ واقعات چھوڑے گئے, تو اگر ہو سکے تو پوری نو مجلسیں نہ صحیح لیکن تین چار مجلسیں اس موضوع پر ہی رہیں تو انشاءاللہ وہ خواہش بھی پوری کی جائے گی. اس وقت آخری اعلانات جو ہیں تو ایک اعلان بہت ہی پرسنل کر دوں, اس کے لیے آپ سے معذرت. بعض مومنین کے ڈیلیگیشن سے میں نے آج کہا تھا کہ مجھ سے مل, کیونکہ مجھے تقریر کے فوراً بعد ایک اور پروگرام میں جانا ہے, میں نماز میں نہیں ٹھہروں گا, تو وہ فوراً یہاں پہ آ جائیں تاکہ وہ یہ نہ سمجھے کہ مولانا وعدہ کر کے خلاف ورزی کر کے جا رہے ہیں. آئیے بات کو آگے بڑھائی. مختار سگے بہنوں کو گرفتار کیا اور سوال کیا, یہ بتائیے کیا حالت تھی جس رات کو ابن زیاد نے آپ کو رائے کی گورنری کی آفر کی, تو جو مختار کے جواب میں عمر سعد نے شیر پڑھے. کل آگے تھے بعض مومنین نے کہا کہ شیر صحیح تھے, بیان کرنے کا اسٹائل غلط تھا, تو میں ذرا سا جملہ بدل کے اسی کو دوہرا رہا ہوں کیونکہ بات تو کوئی غلط نہیں. کہ بعض صاحبان ایمان اور شیعان حیدر کرار کا بھی وہ نظریہ یا تھنکنگ ہے جو عمر سعد کی تھی, اور اچھی خاصی تعداد میں, شاید 50% یا اس سے زیادہ. کیا کہتا ہے کہ مجھے پتا ہے کہ اس گناہ کی سزا, مگر خدا رحم الرحیمین بھی تو ہے نا, جتنا بڑا گناہ کرو ایک بار توبہ کرو معاف کر دے گا, تو ہم بھی توبہ کر لیں گے گناہ کے بعد. اور پھر اگلا جملہ کہتا کہ ابھی تو یہی ڈاؤٹ فل ہے کہ یہ سارے عذاب, وہ یہ نہیں کہہ رہا کہ یہ ڈاؤٹ فل ہے کہ اللہ ہے کہ نہیں, اللہ کے بارے میں نہیں کہہ رہا, وہ تو ہے کہا, لیکن پتہ نہیں یہ عذاب, یقولون لوگ کہتے ہیں کہ ان اللہ خلق النار, اللہ نے جہنم پیدا کی, ہتھکڑیاں پیدا کی, عذاب پیدا کیا, اگر یہ سچ نکلا تو بعد میں توبہ کر کے اس عذاب سے بچ جائیں گے, ابھی جو نقد ہے اسے کیوں چھوڑ رہے ہو ایک ڈاؤٹ فل اور مشکوک چیز کی وجہ سے. کتنے صاحبہ نہیں مانا, جن سے کہا جائے فلاں کام کیوں نہیں کرتے, کہا وہ بخشنے والا, آپ نہیں ہیں بخشنے والے. مولوی حضرات تو کسی کو نہ چھوڑے, میں جس ٹاپک پہ بات کروں لوگ یہی بات کہتے. جب میں عذاب قبر پڑھتا تھا لوگ کہتے تھے کہ دیکھا ایک مومن بھی آپ نے چھوڑا اور بخشا, سب مر گئے اگر اللہ کی رحمت نہ ہوتی. جب میں نے امام زمانہ کا ٹاپک پڑھا کہ واہ اس میں بھی آپ اپنے پرانے رنگ پر آ گئے, آدھے مومنین کو سفیانی کی تلوار سے مروا دیا, جو بچے تو انہیں امام زمانہ کی تلوار سے مروا دیا. کوئی بھی ٹاپک ہو آپ کو چین نہیں آتا جب تک کہ شیعہ نے ادھر قرار کا قتل عام نہ کرائے. خدا رحم الراحمین ہے, وہ سب کو معاف کرے گا. بھائی کتنی خواتین آج آئی ہوں گی, ان میں سے صحیح پراپر حجاب کرنے والی عورتوں کے علاوہ باقی سے پوچھ لو, یہ حجاب تو اسلام میں ہے اور جناب زینب کا ماتم اس بات پہ کیا جاتا ہے, پرسا اس بات کا دیا جاتا, تم حجاب کیوں نہیں کر رہے, اللہ معاف کرنے والا, یہی جواب ملے گا. خمس کیوں نہیں دیتے, نمازیں کیوں ترک کر رہے ہو, غیبتیں کیوں جاری ہے, حرام کیوں کھا رہے ہو, جواب یہی نا کہ اللہ معاف کرنے والا. تو یہ تھنکنگ, اگر لفظ عقیدہ نہ کہا جائے تو تھنکنگ اور فکر وہی عمر سعد کی تھی. ایک بار مختار کو یہ شعر پڑھ کے سن کے اور غصہ آ گیا اور اس نے وہی جملہ کہا جو میں نے بیچ میں یاد دلایا تھا کہ عمر سعد نے یہ عقیدہ ظاہر نہیں کیا لیکن مختار نے یہی کہا. کہ اچھا تم بھی یہ تمنا کر رہے کہ توبہ کرو گے, ارے اگر اللہ کو مانتے ہی ہوتے تو ممکن تھا کہ پیغمبر کے نواسے کے قتل میں اس طرح حصہ لیتے, یہ بتاؤ. وقت آخر میرے مظلوم آقا نے تیرے بارے میں کیا کہا تھا, لیکن کل میں نے جملہ کہا تھا نا کہ مختار کے پاس ہر چیز کی رپورٹنگ, اور ایسا نہیں ہے کہ واقعہ سن کر ان کو پتا چلتا ہے, ہر چیز پہلے سے معلوم ہے, خالی ری کنفرم کراتے. کہا یہ بتاؤ میرے مظلوم آقا نے جس وقت گھوڑے سے گرے تھے اس وقت اس سے کیا کہا تھا. کہا انہوں نے کہا تھا کہ ان قریب, وہی لفظ ان قریب جو قرآن کی اس آیت میں ہے جسے میں نو مسلسل 8 دن تلاوت کر چکا ہوں, ان قریب اللہ قبیلہ بنو ثقیف کے ایک نوجوان کو تجھ پہ مسلط کرے گا جو تیرے ہاتھ اور پاؤں کاٹ کر تجھے دنیا کی آگ میں جلائے گا آخرت کی آگ سے پہلے. مختار کہتے پہچانا عمر سعد, کس کا تذکرہ میرا مظلوم آقا وقت شہادت کر گیا. उमर साहब ने सर झुका के कहा, अरे हाकिम बख्ती आपका तस्किरा था, कहा मैं अपने आका की इस खबर पे पूरा अमल करूंगा। चुनाचे फिर पहले हाथ काटे गए, फिर दोनों पैर काटे गए, और उसके बाद जलते हुए तेल में पिसरे साग को डालकर इस तरह जलाया गया कि गोया जल भुन के राख हो गया, मगर कटा हुआ सर एक कोने में रख दिया गया, सर को अलग कर लिया गया। फिर मुख्तार ने अपने दोनों भांजियों को बुलाया, केस इस तरह चलाते थे कि एक वक्त में एक से ज्यादा आदमी वहां ना, एक का नाम हफ्स था, एक का नाम मोहम्मद था, दोनों को बुलाया। बड़े भाई का नाम हफ्स था, लान अल्लाह उम्मतन कतलत का व लान अल्लाह उम्मतन समयत बे जालिक फरजियत बे की तफसीर देगी, बुलाया और हफ्स के सामने उसके बाप का कटा सर रख दिया। ये कल रात को अपने बाबा के साथ पकड़ के लाया, पकड़वा के बुलाया गया था। कल तक बाप खैरियत से था, अचानक देखा बाप का कटा सर, बेख्तियार होने लगा। अपने सगे भांजे से मुख्तार कहते हैं, क्या उस दिन भी रोया था जिस दिन मेरे मजलूम आका हुसैन का सर काट के लाया गया था? अपने बाप का ये सर देख के बेखरो रहा और नवासा रसूल का सर काटा जाए, क्या उस दिन भी तेरी आंखों में आंसू थे? घबरा के कहा कि मामू, करबला के अंदर मेरा कोई हिस्सा नहीं था, मैं नहीं गया था, मैं हाजिर ही ना हुआ था। कहा मुझे पता है कि तू नहीं गया था, मगर क्या उसके बाद सारी जिंदगी तू इस बात पे फख्र ना करता रहा कि तेरा बाप फातेह करबला है, ये टाइटल मिला था हमारे साथ? क्या सारी जिंदगी अपने बाप के कारनामे पे खुश ना रहा, कोई जुल्म ना किया हो? लान अल्लाह उम्मतन समयत बे जालिक का तर्जुमा पढ़ दूं बच्चों के लिए, अल्लाह की लानत उन पर जिन्होंने आपको कत्ल किया, और अल्लाह की लानत उन पर जिन्होंने आप पे जुल्म किया, और अल्लाह की लानत जिन्होंने ना कत्ल किया ना जुल्म किया, फकत ये खबर सुनी मगर इस पर राजी और खुश रहे। कहा कि तूने अपने बाप के कारनामे पर सारी जिंदगी फख्र किया, तू कहता था कि मैं उसका बेटा हूं जो फातेह करबला, चुना के तुझे वही सजा दी जाएगी। और सगा मामू सगे भांजे को फकत मोहब्बत अहले बैत की वजह से अपने हाथों से कत्ल कर रहा। उसके बाद दूसरे भाई को यानी उमर साद के छोटे बेटे को यानी मुख्तार के छोटे भांजे को बुलाया गया और उसके सामने दो सर रखे गए। बड़े भाई के सामने एक सर था उमर साद का, छोटे भाई के सामने बाप का भी सर रखा गया, बड़े भाई का भी। पहला भाई बाप का सर देख के रोने लगा, दूसरे भाई ने बाप का कटा सर देखा, कहा अल्हम्दुलिल्लाह अपने जुल्म की सजा पाई। मुख्तार कहते हैं, मोहम्मद भांजा है, ये बता ये सर देख के तेरे ऊपर क्या गुजर रही है? कहा कि मामू आपको मालूम है खानदान का फर्द है और कूफे में अलग से पूछ सकते हैं, जिस दिन मेरा बाप इब्ने ज़ियाद के चक्कर में आकर निकल रहा था मैंने उसी वक्त रोका था और कहा था बाबा ऐसा गुनाह ना करें कि अगर दुनिया में बच भी गए तो आखिरत में खुदा की पकड़ से ना बचेंगे और ये गुनाह करके रसूल खुदा को किस तरह से मुंह दिखाएंगे। मैं सारा वक्त रोकता रहा और करबला से आकर भी मैंने अपने बाबा और बड़े भाई से सारे ताल्लुकात तोड़ लिए थे। मुख्तार कहते मुझे मालूम, मुझे पता, चुनाचे शाबाश दी और इनाम दे के रुख्सत किया। ये वाकया मैंने इसलिए भी पढ़ा कि मुख्तार ने जिस तरह से सजा दी थी तो बाद औकात बल्कि अक्सर औकात, अब मैं सजाओं की तफसील में नहीं जा रहा वक्त नहीं, लेकिन कभी ऐसी सजाएं दी कि एक एतराज ही आ जाता कि मुख्तार हद से आगे बढ़ गए। अरे इन कमबख्तों को कौन समझा कि कातिले हुसैन को सजा देने के लिए कोई हद नहीं होती? कहते आग में जला रहे, किसी को मिट्टी का तेल पिला रहे, किसी की जबान गुद्दी में सुराख करके निकाल रहे, किसी के हाथ पांव काट रहे, किसी की उंगली के एक एक बंद को जुदा कर रहे। कहा कि बहुत ज्यादा सजाएं दे दी गई। मुख्तार जज्बाती हो गए, कुछ ऐसे लोगों ने जो जरा मुख्तार का फेवर कर रहे थे जज्बाती नहीं हुए। उमर साद जैसा आदमी आया और उसे देखकर वाकान मुख्तार का खून खोला, मगर उस वक्त भी इतना कंट्रोल था कि जब बेगुनाह जो भांजा था उसे शाबाश दी, गले से लगाया, इनाम दे के रुख्सत किया, यानी कहीं पर मुख्तार की जानिब से कोई चीज ऐसी नहीं हुई जो शरीयत के खिलाफ है। देखिए बहुत मुश्किल होता है एक ही वक्त में दो मुजरिम लाए जाए, एक मुजरिम और एक बेगुनाह, और इतना बड़ा मुजरिम अच्छे खासे लोगों का सब्र जवाब दे जाता। मगर उमर साद के बराबर एक और वाकया भी, ये दो वाकयात मैं अक्सर इसलिए पढ़ता हूं कि इसमें साहिबान ईमान के लिए कुछ बड़ी अहम जुमले यानी पता चल रहा कि उन कातिलान इमाम की थिंकिंग क्या थी, और सोचिए कि कहीं खुदा न खास्ता ये थिंकिंग हमारे और आपके बीच में ना आ गई। अब मुख्तार का मेन टारगेट शेवर, हकीम इब्ने तुफैल और खूली थे, खूली, क्योंकि इसके वो तीन जुल्म बताए जाते हैं। मुख्तार ने पढ़ा, वो तीन जुल्म बताए जाते हैं कि जिसकी वजह से मेन टारगेट था, खूली गायब, खूली का कहीं पता नहीं चल रहा, हमारे साथ कम अज कम अपने घर में तो था, ये गायब, अपने डिप्टी अब्दुल्ला एक कामिल को, ये मुख्तार के डिप्टी हैं, इन्हें बुलाया और कहा कि किसी तरह से चाहे कितना ही खर्चा क्यों ना करना पड़े खूली को ढूंढ के ला। अब्दुल्ला एक कामिल ने भी सारे शहर में ऐलान कर दिया, जो खूली का पता बताएगा उसे बड़ा इनाम दिया जाएगा। एक दिन एक आदमी दौड़ा दौड़ा आया, कहा कि बाकी तफसील तो मुझे नहीं मालूम, इतना कन्फर्म कि है अपने घर के अंदर। अब्दुल्ला कामिल मुख्तार के इंस्ट्रक्शन से कि जब तक कि कंफर्म रिपोर्ट ना आए किसी के घर में दाखिल नहीं होना, उसने आगे कहा यह बिल्कुल कंफर्म, और यानी आदमी जाना पहचाना था। अब अब्दुल्ला कामिल सिपाही लेके उसके घर में गए, दरवाजा तोड़ के अंदर दाखिल हुए। खोली की दो बीवियां थी, एक शाम के इलाके से आई थी और एक कूफे की रहने वाली थी। पहली बीवी से पूछा जो शामी थी, तेरा शौहर कहां? उसने कहा मुझे क्या पता, एक महीने से कहीं गया हुआ। दूसरी बीवी से पूछा, जबान से तो वो कह रही थी कि मुझे नहीं पता, लेकिन फअशारत बियदिहा इला बैतिल खला, हाथ के जरिए से इशारा किया कि वॉशरूम में नजर आएगा। देखिए ये वो लोग कि वहां करबला में इनका दिमाग अर्शे इलाही में पहुंचा था, और आज जिल्लत की भी हालत है कि वॉशरूम के अंदर खुली एक मरतबा अब्दुल्ला कामिल दाखिल हुए। अच्छा, पुराने जमाने की हवेलियां और उसके वॉशरूम बड़े बड़े हुआ करते थे, उसमें ढूंढना भी मसाला था, चारों तरफ देखा नजर नहीं आ रहा। मगर इतने में एक सिपाही की निगाह पड़ी कि वॉशरूम की नजासतें और गलाजतें जिस टोकरी में रखी जाती है वो जरा सी हिल रही है। ये हिल क्यों रही है? अब इतनी बदबूदार और इतनी घनौनी के वहां करीब जाते हुए किसी का दिल न माने। मगर एक सिपाही ने दूर से ठोकर मारी और पता चला कि उस सारी गंदगी के नीचे जो लोग 50 साल 60 साल 70 साल पहले के वॉशरूम इस्तेमाल करते थे वो ये सारी चीजें समझ रहे होंगे। मुझे क्योंकि अपनी तकरीर को चरकीन का दीवान नहीं बनाना है, इसलिए मैं इस मंजिल से आगे बढ़ा जा रहा हूँ। दौर अबिल अव्वल को हर चीज की माफी है, मगर घिनौनी चीज से घिनाती। वो टोकरी जिसके अंदर इंसानी फुजला होता वो सर पे रखे हुए खूली साहब बैठे हुए हैं और डर के मारे थर थर कांप रहे। करबला में क्या हालत थी इस जालिम की? आशूरे के दिन ये अपने आप को क्या समझ रहा था? और आज जिल्लत की किस इंतहा पे उतरा? खैर, जैसे ही नजर आया पकड़ के ले चले। तो जिस बीवी ने शौहर का पता बताया उसने कहा कि ए मुख्तार के नायब, अगर तू इसे इसलिए लेके जा रहा है कि ये कातिल इमाम और दुश्मन अहले बैत है तो इसकी पहली बीवी को भी लेके जाओ, इसलिए कि वो भी इतनी सख्त दुश्मन अहले बैत। अब्दुल्ला कामिल ने कहा अच्छा, मगर मैं कैसे ले जाऊं, मेरे पास सबूत नहीं, तुझे भी चलना पड़ेगा। कहा तैयार। अब ये तीनों मुख्तार के दरबार में गए। एक बार मुख्तार ने कहा अच्छा पहले लेडीज फर्स्ट, पहले औरतों का केस चलेगा, खूली को जेल में डाल दो। अभी तक मुख्तार एक वक्त में एक आदमी को बुलाते हैं, यहां दोनों बीवी को बुलाना पड़ा। और कूफे वाली औरत से कहा तुझे इसके खिलाफ क्या कंप्लेन? कहा गया यहां के क्योंकि आपका तरीका यह है कि करबला में जिसने जुल्म किया उसे भी सजा, और जो करबला पे राजी रहा उसे भी सजा, राजी रहा वो मसाला। क्या मतलब? कहा एक दिन मैं पड़ोस में किसी काम से गई थी, थोड़ी देर के बाद आई, जैसे ही मैं आई मैंने देखा कि मेरी ये सौकत सौत बड़े अच्छे कपड़े पहने, जैसे कपड़े ईद के दिन कोई पहनता, और इंशाल्लाह आप लोग अदा का लिबास उतार कर कल जहरा की खुशी वाला लिबास पहनेंगे तो जैसे ईद के कपड़े कोई पहनता। और औरतों के अंदर तो ये कपड़ों के हवाले से एक खास हिस्स और एक खास परवरदिगार में सलाहियत रखी है, तो बेहतरीन कपड़े, सारे जेवर और पूरा सिंगार। और मेरे सामने आके नाचने लगी और मटकने लगी और डांस करने लगी। मैं घबरा गई, मैंने कहा कि आज क्या खास बात, न ईद है न बकर ईद है। कहा कि आज तो इनसे भी बड़ी ईद है जिसका तूने नाम लिया, मगर ऐसी ईद है कि मैं खुश हो रही हूं और तुझे बताऊंगी तो तेरा कलेजा टुकड़े टुकड़े हो जाएगा। मैंने घबरा के कहा कौन सी ऐसी ईद है जो एक को खुश करे और दूसरे को गमगीन। कहा कि आज देखिए उसके जुमले दोहरा रहा हूं, ऐसा नहीं है कि मेरा अकीदा है नऊज़ु बिल्ला, आज अमीरुल मोमिनीन यजीद के हुक्म से बूतराब के बेटे का सर काट कर हमारे घर में लाया गया और उनके घर वालों को कैदी बना के बेमकनाव चादर के बाजारों में घुमाया जा रहा। अरे मेरी आंखों में आंसू आ गए। मैंने कहा दुश्मन खुदा दुश्मन रसूल, इस बात पे तूने अच्छे कपड़े पहने, जेवर पहना, डांस कर रही है, इजहार खुशी कर रही है। वो कहती है कि खाली ये नहीं, ये सर मेरा शौहर लाया इसलिए इस वक्त घर में है। मैंने घबरा के कहा कहां? कहा कि चूल्हे या तंदूर के अंदर है। अरे मैं घबरा के दौड़ी, मैंने आका का कटा सर निकाला, जो राख आका के सर पे लगी थी उसे साफ किया। मैं अपने आका का सर देख के रोती जाती थी और ये खुश होती जाती थी, बस जले हुए दिल से और दुखे हुए दिल से एक जुमला निकल गया। मैंने कहा अल्लाह कोई ऐसा आदमी पैदा करे जो तेरी जबान को काट दे जिस जबान से तू यजीद की तारीफ कर रही है और मेरे मौला आका हुसैन की बुराई कर रही है। दरबार का माहौल बदल गया, सारा दरबार जज्बात में आ गया, लोग बेख्तियार रो रहे। मगर देखिए मुख्तार, क्योंकि इतने इल्जामात लगे, मुझे अंदाजा हुआ कि चूंकि यहां का मजमा मुख्तार नामे से ज्यादा वाकिफ नहीं, तो ये एलिगेशन भी आपकी नॉलेज में ज्यादा नहीं, फिर भी मैं बता रहा हूं कि शायद कभी कोई एतराज करे। कहा जी मुख्तार प्रॉपर तरीके से केस नहीं चलाते थे, लेकिन देखिए सारा दरबार रो रहा। लेकिन मुख्तार एक मर्तबा कहा कि मैंने तेरी सारी बात सुनी, तेरा अंदाज भी देखा, इस साइल से ही पता चल जाता है कौन सच। मगर हो सकता है क्योंकि सौकनों और सौत में आपस में दुश्मनी होती, हो सकता है तो जेलेसी में ये बात कह रही, पहले कन्फर्म कराऊंगा, कन्फर्म। चुना के शामी औरत से कहा कि तू बता क्या ये सही कह रही है कि गलत कह रही, और बाकायदा उसे गोया गाइड किया, जान बचाने का रास्ता दिखाया। कहा कि देख ये तेरी सौकन और सौत, खाली एक की गवाही पे मैं अमल नहीं करूंगा, तो बता दे कि इसके बाद इसने जो कहा ये सही के गलत। देखिए अब वही बात, अगर इस्लाम को इतना फायदा औरतों से मिलता तो शैतान के लिए भी जो औरतें रिप्रेजेंट करती है वो ऐसी सख्त होती। क्या कहती, देख रही है कि ऐसा नहीं है कि खूली पहला आदमी पकड़ा गया था, इससे पहले बहुत सारे पकड़े गए, पता है कि मुख्तार किसी पर रहम नहीं करते, रास्ता भी दिखा रहे कि अगर तू मना कर दे इन बातों को तो जो कि कोई और विटनेस तो है नहीं, छोड़ दिया जाएगा, मगर अपने अकीदे की पक्की। कह रही है कि ए मुख्तार इसने तो फिर भी कम बताया, मैंने तो इससे भी ज्यादा खुशी का इजहार किया। अच्छा मुख्तार ने एक मौका और दिया, कई ऐसे गुनाह जिसमें इस्लाम कहता है कि मर्द ये गुनाह करे कत्ल कर दो, औरत ये गुनाह करे उसे तौबा का चांस दे दो, जैसे अगर कोई आदमी मुर्तद हो जाए। लेकिन अकीदे की मजबूती देखिए, मुख्तार ने कहा अच्छा चलो जो हो गया अब बताओ इस वक्त तुम्हारा क्या ख्याल। कहा मैं आज भी और इस वक्त अमीरुल मोमिनीन यजीद को खलीफा बरहक समझ रही हूं और अपनी खुशकिस्मती समझती हूं अगर उसके दीन पे मेरी मौत आ जाए। अब क्या गुंजाइश रही, लेकिन अकीदे की मजबूती देखिए, वो काफिरा अपने अकीदे पे इतनी मजबूत और स्ट्रिक्ट और इतनी फर्म, और बाद जगह साहिबान ईमान थोड़े से फायदे की खातिर बातों को बदल देते। लेकिन खूनी का वाकया बड़ा अजीब, मुख्तार ने बहरहाल इसको तो यही जबान जिससे बार बार तीन दफा ये अमीरुल मोमिनीन यजीद कह चुकी, पहले ये जबान काटी इसके बाद इसे कत्ल किया, इसके बाद खूनी को बुलाया गया। खाली एक जुमला पढ़ रहा हूं इसलिए कि वक्त बहुत गुजर गया और अभी 10 मिनट का एक इख्तितामी टुकड़ा और बाकी, क्योंकि आज मसाइब तो अब नहीं हो सकते, ये शबे जश्न और शबे ईद, मगर एक मंजिल तक बात पहुंचाना। अब खूनी को बुलाया, कहा गया खूनी तू मुसलमान है कि काफिर? उसने कहा अल्हम्दुलिल्लाह मैं मुसलमान हूं और रसूल का कलमा पढ़ता हूं। कहिए क्या कलमा है? जिस रसूल का कलमा पढ़ता उनके घर की औरतों को कैदी बना के दर बदर शहर शहर बाजार बाजार ले गया और नवासे रसूल को कत्ल किया। जुमला सुनिए खूनी क्या कहता। खूनी की बीवी ने तो फिर भी कहा کہ میرا اعتقاد یزید پر ہے اس لیے اس کے نام پہ موت بھی قبول ہے. خولی کیا کہتا؟ کہتا ہے کہ اے امیر مختار میں اکیلا تو نہیں تھا, سب یہ کر رہے تھے اس لیے میں بھی یہی کام کرنے لگا. آج مومن سے کئی گناہوں کی وجہ دریافت کرے. یہ جملہ جو خولی کی زبان پہ آیا, بہت سے صاحبان ایمان کی زبان پہ بھی آ جاتا. یہ مولانا ٹھیک ہے, خلا چیز غلط ہے, لیکن کیا کرے, سب یہی کر رہے, یہ سب یہی کر رہے ہیں. یہ خولی نے کہا تھا. اور حسین کو بھی یہ کہا گیا, آقا حسین سب نے یزید کی بیعت کر لی ہے تو آپ بھی بیعت کر لے. کہا جو سب کر رہے ہیں, یہ میں کہہ رہا ہوں, جو سب کر رہے ہیں وہی کرنے والے کا نام خولی ہے, اور جو سب کر رہے ہیں ان سب کے خلاف چلنے کا نام حسینیت ہے. ڈو ڈو ایٹ روم ایز رومنز ڈو. یہ فکر خولی ہے, فکر حسینی نہیں ہے. جیسا دیس ویسا بھیس, یہ ساری چیزیں یہاں بہت چلتی ہیں. یہ مولانا یہ چیزیں پاکستان ہندوستان میں چلا کرتی ہیں, یہاں نہیں چلا کریں گی. مگر حسینیت نام اس بات کا ہے کہ جہاں مسئلہ حق اور باطل کا آ جائے. ہاں جہاں کلچرل اختلافات اور سوشل مسئلے وہ تو ٹھیک ہے, لیکن جب مسئلہ حق اور باطل کا آ جائے تو چاہے ساری دنیا ایک طرف ہو جائے. حسین کا پیغام یہ کہ اکیلے صحیح مگر حق پر ڈٹے رہنا ہے, اور دیکھو گھبرانا نہیں, بہت جلد خدا بتا دے گا. 5 سال پہلے 61 ہجرا میں خولی کیا تھا, اور یہ 66 ہجرا کا واقعہ پڑھ رہا ہوں کہ بیت الخلاء اور واش روم کی گندگی اپنے سر پہ رکھ کے بیٹھا ہے. اور 5 سال پہلے حسین کیا تھے؟ نعوذ باللہ توہین نہیں کرا, یعنی کس طرح شہید کیے جا رہے تھے. اور 5 سال کے اندر اندر یہ واقعہ پیش آیا کہ 67 ہجرا کی 9 ربیع الاول آئی, اور میرے مظلوم آقا حسین مظلوم وارث سید الساجدین اپنے گھر میں تشریف فرما, دروازے پہ نوکنگ کی آواز آتی, پوچھا جاتا ہے کون. یہ ایک روایت ہے, دروازہ کھلا تھا, جو میں پوری روایت کل پڑھوں گا. کہا انا برید و مختار, میں مختار کا قاصد اور نمائندہ آیا ہوں. کیوں آئے ہو؟ کہا اس لیے آیا ہوں کہ مختار نے آپ کے لیے ایک امانت بھجوائی. امانت میں ایک خط ہے اور ایک تھیلی ہے. خط میں لکھا ہے کہ فرزند رسول, آپ کا غلام مختار اللہ اور آپ کے بابا سے کیے ہوئے وعدے کے مطابق اپنے مقصد میں کامیاب ہوا, اور اس کے ثبوت کے طور پہ یہ تھیلی بھجوا رہا ہوں. سید الساجدین کے گھر کے غلام نے وہ تھیلی یا شاپر کھولا, اس کے اندر 3 کٹے ہوئے سر نظر آئے. ایک ابن زیاد کا کٹا ہوا سر, ایک شمر کا کٹا ہوا سر, اور ایک عمر سعد کا کٹا ہوا سر. باقی سارے سر مختار نے وہی کوفے میں جلوا دی, مگر یہ 3 سر, سب سے پہلے شمر مارا گیا تھا, پھر عمر سعد مارا گیا تھا, پھر ابن زیاد مارا گیا تھا. لاس آدمی ابن زیاد تھا اس سیکوینس میں. میں نے کہا نا کہ بہت سے واقعات مجھے چھوڑنا پڑ رہے ہیں, مگر جیسے ہی ابن زیاد بھی مارا گیا فوراً یہ سر بھجوائے گا. میرا مظلوم آقا سجاد گھر میں گیا, بس یہ آخری جملہ, اور اسی پہ آج کی یہ محفل ختم, اور پراپر طریقے سے یہی روایت مکمل طریقے سے میں کل پڑھوں گا. اس میں ابھی ایک دو بہت انٹرسٹنگ جملے, مگر یہ جملہ آج بھی سنیے اور کل بھی. یہ جملہ اس لیے پڑھ رہا ہوں کہ جو سنت قائم کی ہے میرے مولا نے, وہ اگر کل رات کو پڑھا جائے تو ٹائم نکل چکا ہوگا. میرا مولا فوراً گھر میں گیا, تھوڑی دیر بعد باہر آئے. لوگوں نے پوچھا مولا آپ گھر کیوں تشریف لے گئے تھے؟ کہا اس لیے گیا کہ جب سے کربلا کا واقعہ ہوا ہمارے گھر میں چولہا روشن نہیں ہوا, کسی بیوی نے نیا لباس نہیں پہنا, بالوں میں تیل نہیں ڈالا, کنگھی نہیں کی ہے, آنکھوں میں سرما نہیں لگایا اور خضاب نہیں کیا. لیکن یہ تو چلے ٹھیک ہے, اظہارے سو گئے. میں گھر میں اس لیے گیا تھا کہ میں نے خاص خاندان کی تمام خواتین کو حکم دیا کہ آج لذیذ اور عمدہ کھانے تیار کیے جائیں. آج ہر بیوی جس کے پاس نیا لباس ہے نیا لباس پہنے, آج سر میں تیل ڈالا جائے, بالوں میں کنگھی کی جائے, آنکھوں میں سرما لگایا جائے. باقاعدہ پراپر طریقے سے میرے چوتھے امام نے خاندان اہل بیت کی ان سیدانیوں کو یہ حکم دیا کہ تمہیں سوگ بڑھانا ہے ایک دن کے لیے. ویری نیکسٹ ڈے پھر دوبارہ یہ ساری سیدانیاں سوگ میں چلی گئی. ایک بات میں آخری یہ کہہ دوں, ہمارے پاس یہ تفصیل نہیں ہے کہ 67 ہجرہ کی 9th آف ربیع الاول کو خاندان اہل بیت میں اس وقت تک کون زندہ تھا جو کربلا سے آیا اور کون مر چکا تھا، یہ نہیں پتا، نام نہیں آئی. جناب رباب اس وقت تک تھی کہ اس سے پہلے انتقال کر گئی، ام فروہ، ام لیلہ، حتی ام کلثوم، حتی زینب کبرہ. اتنا ہے کہ جتنی بھی خواتین اس وقت گھر میں تھی سب کو حکم دیا گیا، لیکن اس حکم کا یہ مطلب نہیں کہ ہماری عورتیں آدھے حکم کو لے لیں اور آدھے کو چھوڑ دیں. جیسے کراچی میں کیا ہوگا، کراچی میں دیکھ رہا ہوں کہ کیا ہو رہا ہوگا. یہی روایتیں سن کر، اب پوری روایت تو کل پڑھوں گا، اگرچہ اصل حصہ آ گیا لیکن ایک ٹکڑا باقی. یہ سن کے خواتین نئے لباس پہنتی، سیرت سید سجاد، گھروں میں اچھے کھانے پکائے جاتے، سنت سید سجاد، جو کچھ بھی عورت کی زیب و زینت ہے اس کا اہتمام کیا جاتا. مگر یاد رکھیں، اچھے کھانے کا مطلب بہرحال یہ نہیں کہ آج کی اچھے کھانے کے نام پہ نجس اور حرام کھانے بھی اجازت ہو جائے. وہ حرام ہے تو حرام رہے گا. اور یہ سوگ بڑھانے کے نام پر یہ اجازت نہیں ہے کہ عورت اس انداز سے گھر سے نکل کے آئے کہ بے پردگی کا گناہ بڑھ جائے. کالے کپڑے میں بے پردہ ہو کے آ رہی تھی، ایک گناہ تھا. لال کپڑوں میں اور میک اپ کے ساتھ بے پردہ ہو کے آ رہی ہے، ڈبل گناہ. خاص جملہ جو مجھے کہنا ہے وہ یہ ہے کہ میرے مظلوم آقا سجاد 35 سال روتے رہے. اہل بیت کے گھرانے کی جو خواتین، میں نے کہا نا کہ نام نہیں پتا کون کون سے، مگر جتنی بھی کربلا سے آئی ساری زندگی روتی رہی. فقط ایک دن اہل بیت کو خوشی کا ملا ہے جسے دور ربیع الاول کہتے ہیں. یہ اہل بیت کی خوشی ہے یا ہماری اور آپ کی خوشی؟ نہیں، ہماری آپ کی خوشیوں کے سال میں کئی مواقع آتے ہیں. کہیں بچوں کی برتھ ڈے ہوتی ہے، کہیں شادی کی سالگرہ ہوتی ہے، وہ ہماری خوشیاں. اگر کہیں پر ان خوشیوں کے نام پر گناہ کرنا ہے تو اپنی خوشیوں میں کریں. بڑی مشکل سے اہل بیت کو زندگی میں یہ خوشی ملی، ایسا نہ ہو کہ اپنے گناہوں کے ذریعے سے اس دن بھی اہل بیت کو غمگین کر دیں، کل سجاد غمگین نہ ہونے پائے، کل زینب غمگین نہ ہونے پائے. یاد رکھیے، سجاد کا ماننے والا اور زینب کی ماننے والی اگر خلاف شریعت کاموں کے ذریعے نو ربیع الاول منائے گی تو یہ ایک خوشی کا دن بھی اہل بیت کے لیے غم کا دن بن جائے گا، ایک خوشی کا دن. بس وقت دعا، پروردگار اہل بیت کے اطہار کی اس خوشی کا واسطہ، اہل بیت کے وارث و زمانے کے امام کو جلد از جلد ظاہر فرما، تاکہ اہل بیت کی یہ والی خوشی قیامت تک کے لیے کائنات کی سب سے بڑی خوشی بن جائے. خدا بندہ اہل بیت کی اس خوشی کا واسطہ ہمیں یہ طاقت و توفیق عطا فرما کہ اپنے آپ کو تمام گناہوں سے بچائیں، اور پروردگارہ اہل بیت زیادہ خوش ہوتے ہیں جب اپنے ماننے والوں کو خوش دیکھتے ہیں. اگر اہل بیت کے ماننے والے کسی مصیبت میں مبتلا، کوئی پریشانی ہے، کوئی حاجت ہے، اس نو ربیع الاول کی خوشی کا واسطہ صاحبان ایمان کو بھی ان کی ساری دنیاوی اور آخرت کی پریشانیاں دور کر کے خوش و خرم فرما. پروردگارہ ہمارے مرحومین جو دنیا سے گئے، اگر خدا نہ کرے کسی عذاب میں مبتلا ہیں تو ان کے عذاب کو دور کر کے انہیں بھی نو ربیع الاول کی خوشیوں میں شریک فرما. پروردگارہ بیماروں کو شفا کاملہ عطا فرما، بے اولادوں کو صاحب اولاد فرما، جو صاحب اولاد ہے ان کی اولاد کو ہر مصیبت اور پریشانی سے محفوظ فرما. ہمیں سیرت کربلا پہ چلنے کی توفیق عطا فرما، مختار کی طرح اپنے زمانے کے ظالموں کے خلاف جہاد کرنے کی توفیق عطا. آپ سب کو یہ جشن ولادت، یہ عید الزہرہ، یہ نبی کی خوشی انتہائی مبارک. اور اس سے پہلے کہ ہم یہاں سے اٹھے، اہل بیت کو تحفہ بھجوائیے، اور بہترین تحفہ ہے بآواز بلند درود محمد و آل محمد.